नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सरकार र जेन्जी आन्दोलनका प्रतिनिधि बीच हिजो 10 बुधे सम्झौता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो प्रधानमन्त्री सुशीला कार्की र जेन्जी अभियानका तर्फबाट शहीद परिवार सदस्य भोज विक्रम थापाले राजनैतिक आर्थिक र सामाजिक रूपान्तरणसँगै भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनको वास्तविकतालाई स्वीकार्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। जेन्जी आन्दोलनको 3 महिनापछि भएको सम्झौता समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सम्झौता इतिहासको एउटा कोसे ढुंगा भएको बताउनु भएको छ। सँगै अबको परिवर्तनलाई सम्झौताले निर्देशित गर्ने प्रश्न पार्दै उहाँले नेपाल जेन्जी आन्दोलनको गुरू राष्ट्र बनेको र नेपालको जेन्जीको प्रेरणाबाट अन्य मुलुकमा पनि आन्दोलन भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। मूलत सम्झौतामा संविधान संशोधन सहितका दीर्घकालीन महत्वका विषयहरू समेटिएको छ। शहीद र घाइतेको माग सम्बोधन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने, आन्दोलनमा सहभागी भएकै कारण कसैमाथि फौजदारी मुद्दा नचलाइने, भागवण्डाको नियुक्ति अन्त्य गर्न उच्चस्तरीय आयोग गठन गर्ने, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, संविधान संशोधन सुझावका लागि उच्चस्तरीय आयोग गठन गर्ने लगायतका विषयहरू छन्। सहमति सम्झौता पत्रमा शहीद परिवार र घाइतेहरूको माग अनुरूप सदाचार तथा सुशासन प्रवर्धन, भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्य गर्न स्थायी प्रकृतिको आयोग गठन गरिने पनि उल्लेख गरिएको छ। गत भदौ 23 मा विशेष गरी युवा पुस्ता जेन्जी पुस्ताले मुलुकमा सुशासनको माग, भ्रष्टाचारको उन्मूलन लगायतका माग राखेर विरोध गरेका थिए र 24 गते यसले उग्र रूप लियो र थुप्रै घटनाहरू पनि घटे। विशेष गरी नेपालमा सुशासनको माग भदौ 23 मा मात्र उठेको होइन, भ्रष्टाचारको अन्त्य त्यो बेला मात्र उठेको होइन, समय समयमा लामो समयदेखि नेपालमा सुशासन आवश्यक छ, भ्रष्टाचारको अन्त्य आवश्यक छ भनेर आम नागरिकको आवाज पनि हो त्यो, र विभिन्न कोणबाट त्यो अन्त्यका लागि आवाजहरू पनि आइरहेका थिए र सरकारले पनि बाहिरी रूपमा त्यो भ्रष्टाचार उन्मूलन, शून्य सहनशीलता, सुशासनमा लागि परेको तर्क पेश गरि नै रहेका थिए। तथापि भ्रष्टाचारको आँकडा हेर्ने हो भने, सूचकांक हेर्ने हो भने हामी त्यति बलियो भएका छैनौ थिएनौ र अहिले पनि नेपालको अवस्था त्यति राम्रो छैन। भ्रष्टाचार उन्मूलनमा विशेष गरी अघिल्लो वर्षको आँकडा हेर्ने हो भने नेपाल 134 अङ्क पाएर 107 स्थानमा रहेको छ विश्वव्यापी भ्रष्टाचार सूचकांकमा, र केही त सुधार अघिल्लो वर्षभन्दा तुलनात्मक रूपमा 2024 भएको थियो। तथापि 2025 यो तथ्यांक भने आउन बाँकी नै छ र यो अवधिमा खासै उल्लेख्य प्रगति भएको हामीले पाएका छैनौं। तथापि भ्रष्टाचारका नयाँ नयाँ स्वरूपहरू र भ्रष्टाचारका विभिन्न घटनाहरूमा सम्बन्धित व्यक्तिहरू कार्यवाहीको दायरामा आएको, समातिएको हामीले पाएका छौं। आज हामी विशेष गरी जेन्जी पुस्ताले गरेको माग, आम नागरिकले उठाएका विषय, नेपालमा सुशासन, भ्रष्टाचार मुक्त समाज, सँगै भ्रष्टाचारको निवारणका लागि हामीले हाम्रा संयन्त्रहरूले गरिरहेका प्रयास, अब भ्रष्टाचार निवारण गर्नका लागि, भ्रष्टाचार हेर्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका नियमनकारी निकायहरू, संवैधानिक आयोगहरू छन्। तथापि हिजोको सहमतिमा अर्को एउटा छुट्टै आयोग, स्थायी प्रकृतिको आयोग गठन गर्ने सहमति पनि भएको छ। यो सहमति कसरी, यो आयोग गठन कसरी सम्भव हुन्छ, नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ, सुशासन कायम गर्न सरकारले खेलिरहेका प्रयासहरू कस्ता छन्, आज हामी यिनै विषयमा केन्द्रित हुन्छौ। हामीसँग हुनुहुन्छ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष समेत रहिसक्नुभएका खेमराज रेग्मी, उहाँ नेपाल सरकारका पूर्व सचिव समेत हुनुहुन्छ। रेग्मीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद छ।
अब मैले यो भनिरहँदा अब जसरी भदौ 23 एउटा विरोध भयो र एउटा माग सुशासनको माग भ्रष्टाचार मुक्त समाजको माग जसरी युवा पुस्ताले उठायो र त्यो घटनापछि मुलुक अहिले को अवस्थासम्म आइपुगेको छ। हिजो मात्र अर्को एउटा सम्झौता भएको छ, भ्रष्टाचार नियन्त्रण सुशासन दण्डहीनता अन्त्य गर्ने एउटा स्थायी प्रकृतिको आयोग गठन गर्ने सहमति पनि भएको छ। यहाँले यसलाई कसरी हेर्नुभएको छ? जसरी मागहरू उठेका छन् र त्यो मागलाई सम्बोधन गर्न हालसम्म भएका प्रयासहरूलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
नेपालमा भ्रष्टाचार व्याप्त छ भन्ने चाहिँ देखिराखेको अवस्था छ होइन। यो पहिला यो 2020 पनि ट्रान्सपेरेन्सीले एउटा चाहिँ यो एसिया क्षेत्रको अध्ययन गरेको थियो। त्यो अध्ययन गर्दाखेरि 17 मुलुकहरू भारत चीन लगायत सबै यो क्षेत्रका 17 मुलुकहरूको गर्दाखेरि नेपाल चाहिँ सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको थियो। र त्यतिखेर चाहिँ पनि वास्तवमा चाहिँ हाम्रो चाहिँ जुन कार्यपालिका प्रमुखलाई नामै पिटेर बढी चाहिँ भ्रष्टाचार गरेको भनेर त्यो तथ्याङ्कले देखाएको अवस्था हो। र नेपालमा खास गरी नीतिगत भ्रष्टाचार व्यापक रूपमा हुने र त्यसमा पनि सरकारी जग्गा जमिनहरू चाहिँ कुनै व्यक्तिलाई चाहिँ ज्यादै सजिलो तरिकाबाट चाहिँ उपलब्ध गराउने, उपलब्ध मतलब चाहिँ बेचबिखन जस्तो गर्ने, उपयोग गर्न दिने बाहनामा चाहिँ ठुला भ्रष्टाचार हुने, यिनै कुराहरू चाहिँ औल्याएको थियो। र त्यतिखेर चाहिँ सबभन्दा नेपालको भ्रष्टाचारमा सबभन्दा ठुलो चाहिँ समस्याको रूपमा के देखाएको थियो भने यो नीतिगत भ्रष्टाचार नै यहाँको मुख्य समस्या हो भन्ने देखाएको थियो। अब हालाकि चाहिँ नेपालले चाहिँ भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा अब चाहे विभिन्न पार्टीहरू हुन् उनीहरूले आफ्ना चाहिँ घोषणा पत्रहरूमा त्यो लेखिराखेका हुन्छन् तर त्यसलाई चाहिँ कार्यान्वयन गर्ने काममा चाहिँ उनीहरू उदासीन रहेको जस्तो देखियो। त्यहाँले पहिला भने जस्तै म भ्रष्टाचार गर्दिनँ गर्न दिन्न भन्ने कुराहरू चाहिँ आए तर त्यो देखिएन। आफ्ना पार्टीका व्यक्तिहरूले चाहिँ भ्रष्टाचार गर्न साथ उनीहरूलाई चाहिँ सेकताप गर्ने, उनीहरूको चाहिँ संरक्षण गर्ने प्रमुख नेताहरूबाटै त्यस्तो देखियो। र त्यो कुरो त्यो 2020 चाहिँ प्रतिवेदनमा पनि चाहिँ उल्लेख गरेको छ। यो छ। त्यसो हुँदाखेरि तैपनि अब हामी अब नेपालीहरूले बिचबिचमा चाहिँ भनौँ विभिन्न नागरिक समाजहरूले बुद्धिजीवीहरूले नेपालमा भ्रष्टाचार भयो यसले गर्दाखेरि भोलि चाहिँ मुलुकै तहस नहस हुन सक्ने अवस्था हुन्छ भनेर चाहिँ सचेत गराइराखेको अवस्था पनि चाहिँ हो। अब गएको चाहिँ भदौ 23 जुन चाहिँ अब युवा पुस्ताले नेपालमा चाहिँ भ्रष्टाचार अति भयो यहाँ चाहिँ बेचिति पनि छ, वास्तवमा कानुनी राज्य भन्छ, कानुनी राज्य छैन, आफ्ना मान्छेहरूले चाहिँ जति गल्ती गरे पनि तिनीहरूलाई चाहिँ संरक्षण गर्ने, अब अरूहरूलाई सामान्य चाहिँ गल्तीमा पनि चाहिँ दण्डित गर्ने यस्तो अवस्था भयो। वास्तवमा चाहिँ अपराधीहरूले दण्ड पाउनु पर्ने र चाहिँ जो इमान्दार छन् जो चाहिँ अब राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गरिराखेका छन् तिनीहरू पुरस्कृत हुनुपर्ने त्यो चाहिँ भएन भन्ने छ। कर्मचारी जगत पनि वास्तवमा असन्तुष्ट छ किनभनेदेखिलाई चाहिँ राजनीतिक नेतृत्व तह चाहिँ जहिलेसम्म चाहिँ उनीहरूको आचरण शुद्ध हुने हुँदैन तबसम्म चाहिँ त्यो कर्मचारीहरूमा पनि त्यसको चाहिँ दुष्प्रभाव परिरहँदो रहेछ। अब यहाँ तपाईँले देखिराख्नु भएको छ हामीले कर्मचारी तहबाट अथवा ब्युरोक्रेसीमा धेरै भ्रष्टाचार छ भनेको छौँ। अब यहाँ कस्तो भयो भने जसले बदमासी गर्छ भ्रष्टाचार गर्छ र लगेर चाहिँ बुझाउँछ मन्त्री अथवा नेताहरूलाई बुझाउँछ त्यो चाहिँ सुरक्षित हुने, जसले कानुन बमोजिम काम गर्ने र चाहिँ इमान्दारीपूर्वक चाहिँ काम गर्ने व्यक्तिहरू चाहिँ त्यो चाहिँ छ छ महिनामा चाहिँ सरुवा हुने त्यस्तो देखियो। तपाईँले चाहिँ भन्नुहोस् जहाँ अलिकति आर्थिक कारोबार हुने धेरै ठुला विभागहरू हुन्, चाहे चाहिँ सडक विभाग भन्नुहोस्, चाहे यातायात व्यवस्था विभाग भन्नुहोस्, चाहे सम्पत्ति होइन विभाग भन्नुहोस्, चाहे राजस्व अनुसन्धान विभागहरू भन्नुहोस्, यिनीहरूमा चाहिँ छ छ महिनाभन्दा बढ्ता चाहिँ कर्मचारीहरू त्यहाँ चाहिँ नअड्ने स्थिति भयो। किन त भनौँ भन्दाखेरि यो चाहिँ वास्तवमा अब सबै मन्त्रीहरूलाई त भन्न सकिँदैन, सबै नेताहरूलाई भन्न त सकिँदैन, त्यो पनि अति हुन्छ। तर चाहिँ केही अब धेरै जसो भन्नु पर्यो, उनीहरू चाहिँ कस्तो हो भनेदेखिलाई चाहिँ कर्मचारीहरूले चाहिँ बिचौलियाको काम, दलालको काम गरिदियोस् र हामीले पैसा बुझाइदियोस् भन्ने उनीको। जब यो गर्न साध्य हुने भयो भने कर्मचारी तन्त्र पनि चाहिँ भ्रष्ट हुने भयो। त्यसो हुनाले अब यो हामीले सबैले देखेकै कुरा हो, जबकि कर्मचारीहरूको सरुवा दुई वर्ष नभइकन गर्नु हुँदैन भन्ने कानुनमा छ, तर चाहिँ आफ्नो अनुकूल चाहिँ भएन, हामीलाई सहयोग गरेन भन्ने बहाना गर्छन्। त्यहाँ चाहिँ त्यो दलाली गर्दैन, बिचौलिया गर्दैन भनेर भने अब यहाँ चाहिँ भनौँ न जहाँ जहाँ भ्रष्टाचार हुनेछ त्यहाँ चाहिँ अलिकति इमान्दार र चाहिँ नैतिकवान व्यक्तिहरू चाहिँ पठाउनु भन्दा चाहिँ कसले पैसा बढी उठाएर चाहिँ ल्याएर बुझाउन सक्छ त्यस्तो मान्छे खोजी खोजी पठाउने भयो। त्यसो हुनाले मुलुकमा चाहिँ भ्रष्टाचार बढेकै हो होइन, त्यो कुरालाई चाहिँ अब युवा पुस्ताले पनि चाहिँ त्यो महसुस गर्यो। त्यसमा पनि चाहिँ के भयो भनेदेखिलाई जुन सामाजिक सञ्जालहरू बन्द गरिदिँदाखेरि त्यो एकैचोटि सबै कुराहरू विस्फोट पनि चाहिँ भयो। वास्तवमा चाहिँ हाम्रो मुलुकमा चाहिँ मैले अघि नै भने भ्रष्टाचार दुई किसिमका हुन्छन्, एउटा पेटी करप्सन हुन्छ र अर्को चाहिँ अब पोलिसीगत चाहिँ पोलिसी करप्सन हुन्छ। त्यो पेटी करप्सन भनेको चाहिँ के हो भनेदेखिलाई चाहिँ काम चाँडो छिटो छरितो गरिदिए बापत अथवा नगरिदिए बापत चाहिँ कर्मचारीहरूले चाहिँ लिने सय हजार बढीमा चाहिँ भनौँ न अब ठुल्ठुला अब योजना सोजनाहरूमा लाखैको हालत। तर अब यो चाहिँ के भयो भने पोलिसीगत चाहिँ भ्रष्टाचार भनौँ भनेको चाहिँ यो चाहिँ अब यो चाहिँ करोडौँमा अरबौँमा भ्रष्टाचार हुने कुराहरू हो। त्यो चाहिँ के भनेदेखिलाई चाहिँ कानुनको चाहिँ अपव्याख्या गरेर कानुनलाई मिचेर अथवा चाहिँ कानुनै परिवर्तन गरेर गरिने ठुला ठुला चाहिँ भ्रष्टाचारहरूलाई चाहिँ नीतिगत भ्रष्टाचार भनिन्छ र त्यसलाई चाहिँ पोलिटिकल करप्सन पनि भनिन्छ। किनभने राजनीतिक व्यक्तित्वहरूको चाहिँ संलग्नता नभइकन यस्ता ठुला ठुला भ्रष्टाचारहरू हुन सक्दैनन्। जस्तो अहिले चाहिँ हालसालै चाहिँ मुद्दा दायर गरेको छ अख्तियारले के अरे यो पोखरा एयरपोर्टको बारेमा, पहिला अब चाहिँ 145 मिलियन डलरमा चाहिँ बन्नुपर्ने चाहिँ पछि मिलो महत्त्वमा चाहिँ 215 हो क्या डलर चाहिँ के अरे मिलियन डलरमा चाहिँ त्यो चाहिँ काम गर्न लगाइयो। अनि त्यसपछि त्यसमा अरू खुद्रा चाहिँ भ्रष्टाचारका काण्डहरू पनि कैयौँ छन्। अब यो चाहिँ त्यस्तै अरू अन्य कैयौँ हामी चाहिँ के अरे यो ट्रान्सपेरेन्सीमा हुँदाखेरि चाहिँ सघन रूपमा उठाएका कुराहरू हुन्। तर त्यसमा चाहिँ वास्तवमा चाहिँ न अख्तियारले न सरकारले त्यसमा चाहिँ ध्यान दिएर त्यसलाई चाहिँ अनुसन्धान गर्ने र टुङ्गोमा पुर्याउने गर्यो। त्यसले गर्दाखेरि के भयो भने जे गरे पनि हुँदो रहेछ भन्ने भयो। जस्तो उदाहरणको लागि गोकर्ण रिसोर्ट चाहिँ ठेक्का लिजमा दिने काम चाहिँ त्यो यति अपार गर्सेर मुलुकलाई चाहिँ घाटा पारिया छ। हामीले त्यो बारेमा धेरै करायौँ। ओम्नीका बारेमा चाहिँ होइन 3 दिनका दिन चाहिँ अब 1 अरब भन्दा बढीका चाहिँ ठेक्का पट्टा गरियो, न त्यहाँ पारदर्शिता भयो, न त्यहाँ चाहिँ कुनै नियम कानुन चाहिँ फलोअप गरियो। त्यसो भयो अब त्यसै गरेर चाहिँ आयल निगम जग्गा खरिद कान्ड भयो, त्यहाँ पनि 1 अरब 4 करोड रुपियाँ चाहिँ हिनामिना भएछ भनेर अब विभिन्न संसदीय समितिहरूले गरेका छन्। तै पनि त्यो चाहिँ मुद्दा चलाइएन। अख्तियार पनि मानव चाहिँ यो राजनीतिक नेतृत्व तहको चाहिँ एउटा चाहिँ मुठीमा बसेको संस्था जस्तो भयो, जबकि त्यो चाहिँ आफैमा एउटा चाहिँ स्वतन्त्र निष्पक्ष निर्भीक तरिकाले चाहिँ काम गर्ने कानुनी व्यवस्था छ गर्नु पर्ने हो। तर उनीहरू चाहिँ के भने अब जसले नियुक्ति गर्यो जसले नियुक्ति दिलायो उनीहरूप्रति बफादार रहने त्यस्तो भयो। अब अहिले आएर चाहिँ अलिकति अख्तियार पनि चाहिँ बढी सक्रिय भयो जस्तो देखिया छ। त्यसले गर्दाखेरि अब चाहिँ यही अब हामी पनि सतर्क हुनुपर्ने हो कि भनेर चाहिँ भ्रष्टाचारीहरूलाई चाहिँ परिणत चाहिँ पर्या छ। तर त्यो पनि चाहिँ वास्तवमा अनुसन्धान इत्यादि चाहिँ त्यति चाहिँ त्यो न्यायिक भयो जस्तो चाहिँ अनुभूति भएको छैन। वास्तवमा भ्रष्टाचारलाई कारवाही गर्नु पर्यो तर त्यो भ्रष्टाचारको जड को हो त्यो मुख्य अभियुक्त को हो त्यसको मतियार को हो गरेर त्यो चाहिँ सीमित व्यक्तिहरूमा चाहिँ गर्नु परेमा यहाँ चाहिँ अब यस्तो भयो कि अब चाहिँ सहसचिव उपसचिव अब कुनै चाहिँ मिटिङमा भाग लिएकै भरमा उनीहरूलाई अरबौँ रुपियाँ गर्ने भरेपछि त यसले के हुन्छ भने यसले वास्तवमा मुलुकमा झन् सुशासन कायम हुँदैन। त्यो चाहिँ जो इमान्दार छन् अथवा जसले आफ्नो कर्तव्य पालन गरेका छ समितिमा गर्छ एउटा चाहिँ त्यहाँ ब्रिफिङ भएका भरमा चाहिँ सही गरिया छ उनीहरूलाई फेरि कारवाही गर्ने भनेपछि त अनि त्यसपछि मान्छेहरू के हुने भयो भने त्यसरी कामै गर्न कसरी पन्चिने कसरी अनुपस्थित हुने भन्ने हुने भयो। त्यसलाई अनुसन्धानको प्रक्रिया मिलेको छैन जसको कारणले जसको जरियाले यी ठुल्ठुला भ्रष्टाचारहरू भए र अथवा त्यसको चाहिँ मुतिहार को हो मुख्य मान्छे को हो तिनीहरूले मात्रै कारवाही गर्नु पर्यो। जम्मै यहाँ चाहिँ त्यो मिटिङमा चाहिँ चिया ओसार्ने पिउनलाई पनि कारवाही गर्ने जस्तो प्रवृत्ति देखियो। यसले गर्दाखेरि के हुनुभयो भने सुशासन हुँदैन भ्रष्टाचार नियन्त्रण हुने एउटा कुरा हो सुशासन भनेको त जनतालाई चाहिँ जम्मै सेवा प्रवाह गर्नु पर्यो नि होइन त्यसमा कुनै किसिमको चाहिँ अवरोधहरू आउनु भएन। तर यसले गर्दाखेरि अहिले कस्तो भएको छ भन्नु होला भने म त पूर्व कर्मचारी पनि हो कर्मचारीहरूमा एउटा चाहिँ ठुलो त्रास छ एउटा आतङ्क मचिएको छ होइन कैयौँ मान्छेहरू चाहिँ अब चाहिँ मन्त्रीको नेतृत्वमा बसेको सामान्य चाहिँ के अरे मिटिङमा सदस्य भएर कोही पदेन सदस्य छन् उनीहरू पनि परेका छन्। यसले गर्दाखेरि यो चाहिँ न्यायिक अनुसन्धान भएन। फेरि के छ भनेदेखिलाई हाम्रो कानुनले चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एउटा अत्यन्तै संवेदनशील संस्था बनाएको छ उसले चाहिँ मुद्दा दायर गर्दा साथ निलम्बनमा पर्छन् कर्मचारीहरू। त्यति मात्रै होइन त्यो ऊ चाहिँ जामिएको हुन्छ यो चाहिँ भ्रष्टाचारी हो भ्रष्टाचारको केसमा परेको हो भन्ने हुन्छ उसको सम्पूर्ण लाइफ चाहिँ बर्बाद हुने स्थिति हुन्छ। हिजो चाहिँ अब के अरे यस्तै भएका छन् कयौँ केसहरूमा इमान्दार चाहिँ सचिवहरू पनि चाहिँ एउटा सामान्य के अरे चाहिँ पर्दैन हैसियतले गएर सही गरेको चाहिँ आधारमा चाहिँ कारवाहीमा परे अवस्था पनि छन्। त्यसो हुनाले अब अख्तियार अहिले चाहिँ सक्रिय भएको छ हुनु पनि पर्छ निर्भीक तरिकाले अहिले भनौँ न सचिवहरू मन्त्रीहरूमाथि कारवाही पनि गरेको छ तर चाहिँ त्यही आडमा चाहिँ आतङ्क मचाउनु भएन त्यो एकदम स्पेसिफिक हुनु पर्यो को हो त भ्रष्टाचार गर्ने मान्छे भन्ने त्यो त्यसो हुँदाखेरि
नामै भएको हिसाबमा
के हुन्छ भन्नु होला भने अब हामीले जबसम्म चाहिँ हो अब युवा पुस्ताले अहिले चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नको लागि चाहिँ नयाँ आयोग पनि चाहिँ गठन गर्नुपर्छ भन्ने हुन्छ। अब यो आयोग चाहिँ वास्तवमा के हुन्छ भने हामीले के त संविधानै परिवर्तन गर्नु पर्यो अख्तियारको बाहेक चाहिँ अरू पनि आयोग गठन गरेर त्यसले मुद्दा चलाउन सक्ने छानबिन गर्न सक्ने भनेर होइन भने अहिले संविधानमा भइराखेको कुरालाई नजरअन्दाज गरेर अर्को संस्था बनाएर अनि भ्रष्टाचारमा कारवाही गर्छु भन्ने कुरो यो के हुन्छ भने खालि देखावटी कुरो मात्रै हुन्छ। हिजो राजाले पनि चाहिँ शाही आयोग गठन गरेकै हो होइन तर चाहिँ त्यसले कुनै काम गर्न सकेन अदालतले त्यसलाई चाहिँ खारेज गरिदियो। हामीले एउटा चाहिँ कानुनी राज्यमा विश्वास गर्ने लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने मुलुक हो त्यसो हुनाले हामीले चाहिँ भावावेशमा आएर अथवा कुनै समूह अथवा कसैलाई खुसी बनाउनको लागि चाहिँ यो पनि गर्ने त्यो पनि गर्ने भन्ने कुराहरू हुँदैन होइन यहाँ चाहिँ अब
भइरहेका संयन्त्रहरूलाई चाहिँ बलियो स्वायत्तता दिदै
होइन ब्याङ्कमा आएर चाहिँ कारवाही गर्ने भन्ने कुराहरू चाहिँ हाम्रो कानुन राज्यको मान्यताले दिँदैन. तर कुरो के हो भनेर भन्नु होला भने सबभन्दा ठुलो कुरो चाहिँ राजनीतिमा चाहिँ शुद्धता नल्याएसम्म चाहिँ मुलुकमा भ्रष्टाचार रोकिँदैन हो. अब यहाँ अहिले के भइराखेको छ भने म तपाईँलाई स्पष्टसँग भन्छु, वास्तवमा चाहिँ राजनीतिमा लाग्ने भनेको चाहिँ यो चाहिँ सजिलोसँग पैसा कमाउने पेसामा लाग्नु हो भन्ने भइराखेको छ. यो एउटा समाजसेवा हो भन्ने चाहिँ भएन. त्यसो हुँदाखेरि पनि चाहिँ यो भ्रष्टाचार बढेको हो. अब चुनावमा धेरै खर्च भयो, यो चाहिँ चुनाव नै अब चाहिँ
हजुर रेग्मीजी अलिकति छोटकरीमा आऊ, हामीसँग समय कम छ.
गलत कुरो केही पनि हुँदैन. प्रजातन्त्र भनेको त त्यो चाहिँ नेतृत्व तह त जनतासँग जानुपर्छ. समानुपातिकमा अहिले भइराखेको समानुपातिकमा त्यहाँ चाहिँ न्यायपूर्ण भएन. आफ्ना मान्छेहरू राखे, नातापाता चाहिँ राखे, होइन त्यही नेपोटिजम भयो भन्ने कुरा त हामीले सुनिराखेको. अब सम्पूर्ण रूपले त्यस्तै मान्छे आउने हो भने अनि यो चाहिँ भ्रष्टाचार रोकिन्छ भन्ने कुराहरू गलत हो. वास्तवमा चाहिँ के हो भने चुनावमा खर्च नगरिकन पनि चाहिँ चुनाव हुन सक्छ. यो त के हो भने भ्रष्टाचार गर्ने गलत नियतले गर्दाखेरि चाहिँ प्रत्यक्ष निर्वाचनमा धेरै खर्च भयो भनेर आरोप लगाइएको हो जस्तो मलाई लाग्छ. 48 सालको चुनावमा तपाईँले हेर्नुहोस् त, मान्छेले चाहिँ 1-1.5 लाख रुपियाँ पनि खर्च गरेका छैनन् त्यतिखेर. सबै कार्यकर्ताहरूले चाहिँ खल्तीमा चाहिँ मकै भट्ट राखेर हिँडेर प्रचार प्रसार गरेको अवस्था छ. अब अहिले चाहिँ जम्मै उनीहरूलाई चाहिँ रक्सी मासु भात जम्मै सम्पूर्ण चाहिँ आवश्यकता पूर्ति गरेर अनि प्रचार गरेर लिएर जानुपर्ने भएपछि अनि त्यहाँबाट चाहिँ खर्च त धेरै लाग्ने भयो होइन. यो चाहिँ गलत परम्परा छ. त्यस हुनाले तपाईँले इमान्दार मान्छेहरूलाई चाहिँ हेरेर पार्टीमा कयौँ कार्यकर्ताहरू छन् जो इमान्दार छन्, जो वास्तवमा चाहिँ राजनीतिमा समाज सेवाकै उद्देश्यले लागेका छन्, उनीहरूलाई अवसर चाहिँ दिने हो भनौँ भने यो धेरै खर्च हुने कुराहरू पनि हुँदैन. त्यस हुनाले यो सबै समानुपातिक भनौँ भनेको वास्तवमा चाहिँ यो चाहिँ के हो भने केन्द्रीय नेतृत्वलाई चाहिँ थप निरङ्कुश बनाउने हो. त्यसले वास्तवमा चाहिँ लोकतन्त्र हुँदैन यो हामीले चाहिँ महसुस गरेका पनि छैनौँ. त्यस हुनाले भ्रष्टाचार नियन्त्रण गर्नको लागि हामीले चाहिँ हाम्रो चाहिँ प्रवृत्तिलाई चाहिँ नसुधार्ने अनि त्यसपछि गएर चाहिँ के गर्ने भनेदेखिलाई चाहिँ यो सिस्टमै भएन भनेर त्यसलाई चाहिँ दोष लगाउने प्रवृत्तिहरू छन्. यो गलत हो.
अब यो प्रवृत्ति चाहिँ कसले सुधार्ने त अब राजनीतिक पार्टीहरू पनि निर्वाचनमा जानै पर्यो. अब त्यहाँ आम जसरी पनि आफ्नो पक्षमा त्यो भनौँ न नागरिकलाई मतदाताहरूलाई ल्याउनु पर्यो. त्यो त्यसमा पनि अब विभिन्न खालका यहाँले उल्लेख गरे जस्तै त्यहाँ पनि गतिविधि हुने भयो. अब यो भनौँ न समग्र अब हाम्रो सामाजिक संरचना पनि त्यस्तै खालको छ. जसले कमायो त्यसलाई चाहिँ हेर्ने, अब विदेश छोराछोरी विदेश पठाउनै पर्ने, घर गाडी, अब सभा समारोह भनौँ न विवाह अहिले खर्चिलो बन्दै गइरहेको छ. यी सबै देखावटी हुँदै गइरहेको छ. यो अवस्थामा अब कसरी सुशासन, कसरी हाम्रो यो बदल्न सकिन्छ त हामीले?
अब यो के हो भन्नु होला भने सबै कुराहरू चाहिँ यो भ्रष्टाचार पनि त्यही हो. यो माथिबाट तल जाने हो, है, टप टु बटम हो. यो माथि इमान्दारिता हुने हो, इन्टिग्रिटी भएका नेताहरू चाहिँ हुने हो भनेर भने त्यसको प्रभाव तुरुन्तै कर्मचारीहरूमा पर्छ, होइन. तर कहिलेकाहीँ के हुन्छ भन्नु होला भने अब हामीले भ्रष्टाचार हुने कारणहरू के हुन्छ भन्ने कुरो पनि चाहिँ निहालेर चाहिँ हेर्नुपर्ने कुराहरू हुन्छ. कर्मचारीहरूलाई अहिले दिएको तलबले वास्तवमा चाहिँ उनीहरूले चाहिँ आफ्नो सामान्य जीवन निर्वाह गर्न सक्ने अवस्था छ त, होइन. त्यो नभइसकेपछि त उसले त बच्चा बच्ची पढाउनु पर्यो, परिवार पाल्न पर्यो भने यताउति चाहिँ हात लम्काउने स्थिति
आउने. हामीसँग आजको लागि समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौं नेपालमा भ्रष्टाचारको अवस्था, विशेष गरी हिजो जेएनजी समूह र सरकार बीच एउटा सहमति सम्झौता भएको छ, त्यो सम्झौतामा भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्य गर्न स्थायी प्रकृतिको आयोग गठन गरिने पनि उल्लेख छ। यी लगायतका विषयमा केन्द्रित रहेर हामीले आज कुराकानी गर्यौं। आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।